संसारमा भएका धेरै जसो धर्महरू परमेश्वरसँगको अथवा ईश्वरसँगको सम्बन्धद्वारा वर्णन गरिएको पाइँदैन। यदि तपाईँले एक हिन्दू मित्रलाई ईश्वरसँगको उसको सम्बन्धको बारेमा सोध्नुभयो भने उसले तपाईँलाई भनेछ कि ईश्वरसँग उसको कुनै पनि व्यक्तिगत सम्बन्ध छैन। उसको लागि ईश्वर एक व्यक्तित्वहीन हुनुहुन्छ। ईश्वर त छन् तर धेरै टाढा छन्, आफ्नै संसारमा व्यस्त छन्। तर दुःख लाग्दो कुरा, यस्तै प्रकारको विचार आज ख्रिस्टियनहरू माझ पनि पाइन्छ। तर प्रियहरू, बाइबलका परमेश्वर व्यक्तिगत सम्बन्ध राख्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँ केवल ट्रान्सेन्डेड परमेश्वर, टाढाको परमेश्वर मात्र हुन्न, तर उहाँ एमनेन्ट परमेश्वर, नजिकको परमेश्वर पनि हुनुहुन्छ। हो, परमेश्वर सार्वभौम हुनुहुन्छ। उहाँ शक्तिशाली, पवित्र, न्यायकर्ता र सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ। हो, बाइबलको परमेश्वर एक अतुलनीय परमेश्वर, अद्भुत परमेश्वर हुनुहुन्छ। उहाँको उपस्थितिलाई हामी स्थानीयकरण गर्न सक्दैनौँ अथवा लोकलाइज गर्न सक्दैनौँ। हो, बाइबलका परमेश्वर अनन्त, आत्म अस्तित्ववान र आत्मनिर्भर हुनुहुन्छ। खुसी हुनलाई उहाँलाई हाम्रो खाँचो पर्दैन, अस्तित्वको निम्ति उहाँलाई हाम्रो आवश्यकता छैन। तर बाइबल त्यहीँ रोकिँदैन। बाइबलले हामीलाई यो भन्दछ कि यही भयङ्कर परमेश्वर, यही अद्भुत परमेश्वर, सार्वभौम पवित्र र सर्वश्रेष्ठ परमेश्वर आफ्ना जनहरूसँगको व्यक्तिगत सम्बन्धमा रुचि राख्नुहुन्छ। बाइबलको परमेश्वर कुनै शक्तिशाली देवता जस्तो हुन्न जो त्यहाँ माथि सुतिराख्नु भएको छ, निदाइराख्नु भएको छ, वा हाम्रो जीवनमा कुनै खासै चासो राख्नुहुन्न, रुचि राख्नुहुन्न। हामी कुन परिस्थिति भएर गइरहेको छौँ उहाँलाई के थाहा, केवल उहाँ आफ्नो महिमा चाहनुहुन्छ। बाइबलको परमेश्वर त्यस्तो किसिमको परमेश्वर हुनुहुन्न। बाइबलको परमेश्वर करार बाँध्नु नै परमेश्वर, करारीय सम्बन्ध राख्नु नै परमेश्वर हुनुहुन्छ। उहाँले हामीलाई कहिले छोड्नु हुँदैन र उहाँले हामीलाई कहिले बिर्सनु पनि हुँदैन। बाइबलको परमेश्वर भुलक्कड ईश्वर हुनुहुन्न। परमेश्वरले आफ्ना जनहरूको सम्झना राख्नुहुन्छ ठिक समयमा। आउनुहोस् हामी उत्पत्ति 8:9-17 यही परमेश्वरको बारेमा विचार गर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा उत्पत्ति 8:9 पठाउनुहोस्। हामीले उत्पत्तिको पुस्तकबाट परमेश्वरको वचनलाई श्रृङ्खलाबद्ध तरिकाले हेरिरहेका छौँ। तपाईँसँग बाइबल छैन भने हामीसँग पछाडि केही बाइबलहरू उपलब्ध छन्, तपाईँले त्यो बाइबल प्रयोग गर्न सक्नुहुन्छ र तपाईँले हाम्रो तर्फबाट उपहार स्वरूप एउटा लान पनि सक्नुहुन्छ। र अर्को हप्ता तपाईँ फेरि चर्चमा फर्केर आउनुभयो भने, तपाईँ आज पाहुना आउनुहुन्छ, आज साथीको कारण ठाउँमा आउनुभएको छ र फेरि अर्को हप्ता आउने तपाईँले फेरि विचार गर्नुभयो भने तपाईँले त्यो बाइबल बोकेर आउनुहोस्। पछाडि छ, यदि कोही बाइबल बिना यहाँ हुनुहुन्छ भने, हामी विश्वास गर्दछौँ कि चर्चको शिर राजा ख्रिस्ट हुनुहुन्छ र उहाँले आफ्नो वचनद्वारा यस पुलपिटबाट शासन गर्नुहुन्छ। त्यही भएर तपाईँले देख्नुहुन्छ यस पुलपिटमा तपाईँको अगाडि वचन छ र मेरो अगाडि पनि वचन छ। वचन हाम्रो अगाडि छ, वचन नै हाम्रो चर्चको चालकको सिटमा, ड्राइभिङ सिटमा छ। वचनले नै चलाएको मण्डली हो यो। यस चर्चको अधिकार पास्टरमा छैन न त सदस्यहरूमा छ, तर केवल परमेश्वरको वचनमा, परमेश्वरको वचनले शासन गरेको यस मण्डली। त्यही भएर हामी बाइबल खोल्छौँ, त्यही भएर हामी बाइबल खोलेर पढ्छौँ। हामी कपी कलम लिएर आउँछौँ, हामीसँग कपी छैन भने हामी बुलेटिनको पछाडि भएको खाली पानामा हामी लेख्छौँ, बाइबल टिप्छौँ। किनकि हाम्रो सबैभन्दा ठुलो हाम्रो चासो भनेको यस चर्च हलभित्र कस्तो क्रियाकलापहरू हुन्छ होइन, कस्तो भजनहरू गाइन्छ होइन, मुख्य भनेको के प्रचार हुन्छ, के प्रचार हुन्छ। बाइबल प्रचार भएको सक्दैन। मैले त्यो भनिसक्दा तपाईँले सायद आफ्नो बाइबलमा उत्पत्ति 8 पठाइसक्नु भएको छ र म 8:1-17 पढ्नेछु। कृपया तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्। तर परमेश्वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन पशु र पालिने पशुहरूलाई सम्झनुभयो, अनि उहाँले पृथ्वीमा बतास चलाइदिनुभयो र पानी घट्न लाग्यो। अघातका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्द गरियो, अनि पानी पृथ्वीमा लगातार घट्दै गयो। 150 बितेपछि पानी घट्यो। 7 महिनाको 17 दिनमा जहाज आरारतका पहाडहरूमा अडियो। 10 महिनासम्म पानी लगातार घट्दै गयो। दसौँ महिनाको पहिलो दिनमा डाँडाहरूको टाकुरा देखा परे। 40 दिनपछि आफूले बनाएको जहाजको झ्याल नोवाले खोले र एउटा कागलाई उडाइदिए अनि जमिनको पानी नसुकुन्जेल त्यो काग यताउता उडिरह्यो। तब नोवाले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उडाइदिए। त्यस ढुकुरले आफ्ना खुट्टा टेक्ने ठाउँ नपाएकोले त्यो तिनी कहाँ नै जहाजमा फर्क्यो किनभने पृथ्वीमा अझै पानी थियो। तब तिनले आफ्नो हात पसारेर त्यस ढुकुरलाई समाति आफू कहाँ जहाजभित्र ल्याए। अरू 7 दिन फर्केर तिनले फेरि त्यस ढुकुरलाई जहाजबाट उडाइदिए उडाइपठाए। त्यो ढुकुर साँझमा तिनी कहाँ फर्क्यो र त्यसको चुच्चामा भर्खरै टिपेको भद्राचक एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्ने नोवाले थाहा पाए। तब तिनले अरू 7 दिन पर्खेर त्यस ढुकुरलाई फेरि उडाइपठाए तर यसपालि त्यो तिनी कहाँ फर्केर आएन। नोवाको 601 वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्वीबाट पानी सुक्यो र नोवाले जहाजको छत उगारेर हेरे जमिन सुक्खा थियो अनि दोस्रो महिनाको 27 दिनमा जमिन पूर्ण रूपले सुक्यो। तब परमेश्वरले नोवालाई भन्नुभयो त तेरी पत्नी तेरा छोराहरू र तेरा बुहारीहरू समेत जहाजबाट निस्की। तेरो साथमा भएको हरेक जीवित प्राणी पशु र पन्छी दुवै र घस्रने जन्तुलाई बाहिर निकाल र तिनीहरू पृथ्वीमा प्रशस्त गरी बढुन् र तिनीहरू पृथ्वीमा फैलिँदै र सङ्ख्यामा वृद्धि हुँदै जाउन्। तब नोवा तिनका छोराहरू तिनकी पत्नी तथा बुहारीहरू जहाजबाट निस्केर आए र सबै पशु घस्रने जन्तु पन्छी र पृथ्वीमा हिँडुल गर्ने सबै जीव जन्तुहरू पनि तिनीहरूका जात जात अनुसार जहाजबाट निस्केर आए। नोवाले परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पन्छी मध्येबाट ली होम बलि चढाए। त्यसको मिठो बास्ना लिनुभएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो अब म फेरि कहिले मानिसको खातिर पृथ्वीलाई श्राप दिने छैन। यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन् अहिले मैले गरे जस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्ने छैन। पृथ्वी रहुन्जेल बिउ छर्ने र फसल काट्ने समय जाडो र गर्मी ग्रीष्म र शिशिर र दिन र रातको अन्त हुने छैन। नवदे त्यसपछि परमेश्वरले नोवा र तिनका छोराहरूलाई आशिष दिएर भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाऊ। पृथ्वीका सबै पशुहरू र आकाशका सबै पन्छीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्पिएका हुन्छन्। जीवित जीवात सबै तिमीहरूका आहारा हुनेछन्। मैले हरिया वनस्पति तिमीहरूलाई दिए झैँ सबै थोकमा तिमीहरूलाई दिन्छु तर मासु त्यसको प्राण दिने रगत समेत नखाओ र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु र हरेक मानिसदेखि पनि आफ्नो दाजुभाइको प्राणको साटो म लिनेछु। जसले मानिसको रक्तपात गर्छ मानिसबाट त्यसको रक्तपात हुनेछ किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको हो। तिमीहरू चाहिँ फल्दै फुल्दै जाओ पृथ्वीमा प्रशस्तसँग बालकहरू जन्मुन् र सङ्ख्यामा तिनीहरूको वृद्धि हुँदै जाओस्। तब परमेश्वरले नोवा र तिनका छोराहरूलाई यसो भन्नुभयो तिमीहरू र तिमीहरूका भावी सन्तानसित तथा जहाजबाट तिमीहरूसित निस्केर आएका सबै जीवित प्राणीहरू अर्थात् पन्छीहरू पालिने पशुहरू वन पशुहरू तिमीहरूसित भएका पृथ्वीका सबै जीव जन्तुहरूसित म मेरो करार स्थापित गर्दछु। म तिमीहरूसित मेरो यो करार स्थापित गर्दछु कि सबै प्राणी फेरि कहिले प्रलयको पानीले नष्ट हुने छैन अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिले जल प्रलय हुने छैन। अनि परमेश्वरले भन्नुभयो जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथ भएको हरेक जीवित प्राणीको बिचमा सबै पुस्तौँसम्मको निम्ति म ठहराउँछु त्यसको चिन्ह यही हुन्छ म बादलमा मेरो इन्द्रेणी राख्दछु र मेरो र पृथ्वीको बिचमा त्यो एउटा करारको चिन्ह हुनेछ। जहिले जहिले म पृथ्वीमा बादल फिजाउँछु र बादलमा इन्द्रेणी देखा पर्छ मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बिचमा रहेको मेरो करार म सम्झनेछु। पानीले फेरि कहिले सबै प्राणीलाई नाश गर्ने प्रलय ल्याउने छैन। जुन बेला बादलमा इन्द्रेणी देखा पर्छ म त्यो हेरेर यो सधैँको करारलाई सम्झनेछु जो परमेश्वर र पृथ्वीका सबै जीवित जीवातसँग बाँधिएको छ। यसरी परमेश्वरले नोवालाई भन्नुभयो मैले पृथ्वीका सारा प्राणी र मेरो बिचमा बाँधेको करारको चिन्ह यही हो। कहिलेकाहीँ अध्यायमाथि दिएको शीर्षकले उक्त अध्याय के को विषयमा हो भन्ने बुझ्न हामीलाई एकदमै सहायता पुर्याउँछ। अध्याय 9 को शीर्षकमा तपाईँको बाइबलमा सायद नोवासँग बाँधिएको परमेश्वर करार भनेको छ। यसको अर्थ आज हामी करारको विषयलाई छुँदैछौँ। करार सम्बन्धी हामी विचार गर्दैछौँ। बाइबलमा जम्मा 6 वटा करारहरू छन् बाइबलमा हामीलाई थाहा भएको नयाँ करार र पुरानो करार मात्र बाइबल दुई भागमा विभाजन गरेको छ, तर पुरानो करारमा त्यहाँ छवटा करारहरू छन्। पहिलो सृष्टिको करार, सृष्टिको करार अर्थात् आदमसँग बाँधिएको करार, जुन हामी उत्पत्ति एक अध्यायमै हामी पाउँदछौँ, एक अध्याय दुई अध्यायमा। त्यसपछि हामी नोआसँगको करार, अहिले भर्खर हामीले पढेको खण्डले नोआसँग करारको बारेमा हामीलाई बताउँदछ। र त्यसै गरी अब्राहमसँगको करार बाह्र अध्यायमा आएपछि हामी देख्दछौँ, अब बाह्र अध्यायदेखि उता। र चौथौँ इस्रायलसँगको करार, जसलाई मोसासँग करार वा सिनाईको करार पनि भनिन्छ। पाँचौँ दाउदसँगको करार र छैटौँ नयाँ करार, र छैटौँ नयाँ करार। बाइबलमा छवटा करारहरू छन्। यी करारहरूको अर्थ यो होइन कि परमेश्वरले छवटा छुट्टा छुट्टै प्रबन्धहरूमा काम गर्नुभयो, अर्थात् यसको अर्थ यो होइन कि परमेश्वरले आफ्नो योजना पुरा गर्न छचोटि छ पटक प्रयास गर्नुभयो। यसको सामान्य अर्थ यो कि परमेश्वरले आफ्नो योजना, आफ्नो मुक्तिको योजना, उद्धारको योजना एकपछि अर्को गर्दै यी छ करारहरूमा खुलस्त पार्दै जानुभयो। करारहरूले उद्धारको इतिहासको विकासक्रमलाई पहिलाउने काम गर्दछ, जुन मानव जातिको उद्धार गर्ने उत्पत्ति तीन अध्यायको पन्ध्र पदको परमेश्वरको प्रतिज्ञामा केन्द्रित छ। स्त्रीले, स्त्रीको सन्तानले सर्पको सन्तानको शिर कुच्याउने जुन परमेश्वरको प्रतिज्ञा छ, त्यही प्रतिज्ञा अनुसारको, त्यही परमेश्वरको मुक्तिको योजनालाई अथवा उद्धारको इतिहासको विकास क्रमलाई करारहरूले पछ्याउने काम गर्छ, पहिलाउने काम गर्दछ। मुख्य गरी करारहरूले बाइबलमा पाइने परमेश्वरको राज्यको कथालाई अघि सार्ने काम गर्दछ। एकजना ईश्वर शास्त्री टोम स्वाइनरको अनुसार, भनाइअनुसार, करारहरू बाइबलको कहानीको मेरुदण्ड हुन्। तिनीहरूले हामीलाई बाइबलीय कथा पहिलाउन मद्दत गर्दछ, बाइबलले कथा प्रकट गर्न मद्दत गर्दछ। अर्थात् करार सम्बन्धीको बुझाइले हामीलाई धर्मशास्त्रलाई बुझ्न सहज गर्दछ, सहज बनाउँछ, सजिलो पार्दछ। ओके, नोआसँग करारले पनि बाइबलमा पाइने परमेश्वरको उद्धारको कथालाई योगदान पुर्याउँछ कि सर्पको सन्तानले अन्तत जित्ने छैन, सर्पको सन्तानको विजय हुने छैन। यद्यपि सुरु सुरुमा हेर्दाखेरि कैनले हाबिललाई मार्दाखेरि अनि संसारमा बढ्दो त्यो भ्रष्टता देख्दाखेरि, लेमेकको फुटनी देख्दाखेरि यस्तो लाग्छ कि स्त्रीको सन्तानलाई सर्पको सन्तानले जित्नेछ, तर जब हामी जलप्रलयको घटना हेर्छौँ कि होइन होइन, स्त्रीको सन्तान कहिनी, स्त्रीको सन्तानको नि अन्तत विजय हुनेछ, सर्पको सन्तान हार्नेछ। जब हामी क्रुसमा हेर्छौँ लाग्छ कि सर्पको सन्तानले जितेको, शैतानको विजय भयो जस्तो लाग्छ, तर शैतानको दृश्यमान विजय नै उसको हार थियो। ख्रिस्टले क्रुसमा, उहाँ ख्रिस्ट क्रुसमा हारे जस्तो देखे तापनि, पराजय भए जस्तो देखे तापनि, उहाँले विजय हासिल गर्नुहुँदै थियो। आज संसारमा आज ख्रिस्चियनहरू पेलिन्छन्, ख्रिस्चियनहरूलाई मानिसहरूले सताउँछन्, देश निकाला गर्छन्, मृत्युदण्ड पनि दिन्छन्, अनि यस्तो लाग्छ कि शैतानको सन्तानले जित्दैछ जस्तो लाग्छ, तर होइन, अन्तत सर्पको शैतानको सन्तानले होइन, स्त्रीको सन्तानले नै जित्नेछ, विजय ख्रिस्टको, विजय हाम्रो। र नोआसँगको करारमा हामी त्यही कुरा हामी देख्दछौँ, स्त्रीको सन्तान जलप्रलयलाई हामी त्यही देख्दछौँ कि स्त्रीको सन्तान नोआ र उनको परिवारले सर्पको सन्तानमाथि विजय हासिल गरे, र अन्तत स्त्रीको सबै सन्तानले विजय हासिल गर्नेछ। तपाईँलाई याद छ यीशु ख्रिस्टले के भन्नुभयो, तिमीलाई संसारमा दुःख हुन्छ तर ढाडस गर, मैले संसारलाई जितिसकेको छु। हामी विजय पार्टी को हामी हौँ भन्दाखेरि फरक पर्दैन। आज हामी जसरी नोआसँग करारलाई हेर्छौँ, हामी एउटा मुख्य कुरा देख्छौँ, एउटा मुख्य कुरा जसलाई हामी मुख्य विचार भन्छौँ, मेन आइडिया भन्छौँ, जहिले पनि मेन आइडिया कि बाइबलको परमेश्वर, मेन आइडिया बाइबलको परमेश्वर करार बाँध्नुहुने र करार पुरा गर्नुहुने परमेश्वर हुनुहुन्छ। आज वचन के को विषयमा थियो भनेर तपाईँलाई कसैले सोधे वा, तपाईँले यही तपाईँले याद गर्नुपर्ने हुन्छ, यही भन्न सक्नुहुन्छ कि बाइबलका परमेश्वर करार बाँध्नुहुने, करारीय सम्बन्ध राख्नुहुने परमेश्वर, करार बाँध्नुहुने परमेश्वर र करार पुरा गर्नुहुने परमेश्वर हुनुहुन्छ। द गड अफ द बाइबल इज अ कभनेन्ट किपिङ, सरी, कभनेन्ट मेकिङ एन्ड कभनेन्ट किपिङ गड। द गड अफ द बाइबल इज अ कभनेन्ट मेकिङ एन्ड कभनेन्ट किपिङ गड। तर नोआसँग करार बाँध्न पहिले परमेश्वरले नोआलाई सम्झनुहुन्छ, नोआको बलि ग्रहण गर्नुहुन्छ, नोआलाई आशिष र आज्ञा दिनुहुन्छ र अन्तमा नोआसँग करार बाँध्नुहुन्छ। आजको वचनको यी चारवटा बुदाहरू हुनेछन्। बाइबलका परमेश्वर करार बाँध्नु र करार पुरा गर्नुहुने परमेश्वर हुनुहुन्छ। यसका पनि चारवटा हामी बुधाहरू हेर्दछौँ। पहिलो नोवासँग करार बाँध्दा पहिले परमेश्वर नोवालाई सम्झनुहुन्छ, परमेश्वर नोवालाई सम्झनुहुन्छ। दोस्रो नोवाको बलि ग्रहण गर्नुहुन्छ, परमेश्वरले नोवाको बलि ग्रहण गर्नुहुन्छ। र तेस्रो परमेश्वर नोवालाई आशिष र आज्ञा दिनुहुन्छ, तेस्रो परमेश्वर नोवालाई आशिष र आज्ञा दिनुहुन्छ। र चौथो परमेश्वरले नोवासँग करार बाँध्नुहुन्छ, परमेश्वरले नोवासँग करार बाँध्नुहुन्छ। यी चारवटा बुधामा रहेर हामी वचनलाई हेर्नेछौँ। पहिलो परमेश्वरले नोवालाई सम्झनुभयो। पद एकमा हेर्नुहोस् न, तर परमेश्वरले नोवा र तिनीसँग जहाजमा भएका सबै वन पशु र पालिने पशुहरूलाई सम्झनुभयो। अध्याय छ र सातमा के भएको थियो कि तपाईँलाई थाहा छ, याद छ? परमेश्वरले सारा मानिस जातिको न्याय गर्नुभयो। नोवा र उनको परिवार बाहेक परमेश्वरले सम्पूर्ण मानिस जाति र तिनीहरूको दुष्टता पृथ्वीबाट मेटाइदिनुभयो, पानीले बगाइदिनुभयो। र सात अध्यायको सात पदले भन्दछ कि अनि पृथ्वीमा पानी 24 पदले भन्दछ कि अनि पृथ्वीमा पानी 150 दिनसम्म रह्यो र नोवा र उनका परिवार जहाजमा थिए। लगभग 6 महिनासम्म जहाजभित्र त्यो पनि सबै वन पशुहरू जनावरहरूसँग नोवा र उनका परिवार जहाजमा थिए, एउटै जहाजभित्र। पक्कै पनि यो रमाइलो अनुभव भने थिएन। घरभित्र कोचेर बस्दाखेरिको अनुभव 2020 लकडाउनले हामी सबैले सिकाइसकेको छ, हामी सबैले यो भोगिसकेको छौँ कि घरभित्र गुम्सिएर कोचिएर बस्नुको अवस्था के हुन्छ। हामी सबैजनाको हाम्रो एकदमै उकुस, हामी सबैजना उकुस मुकुस भएर एउटै कुराको हामीले आशा गरिरहेको छौँ, कहिले यो लकडाउन अन्त हुन्छ र हामी बाहिर निस्कन पाऊँ। एक दिन बाहिर आउने पर्खाइ र आशामा नोवा र उनका परिवार पनि एक किसिमको लकडाउन भएर यहाँ जाँदै थिए, जहाजभित्रको लकडाउन भएर। र पद 8:1 भन्छ कि तर परमेश्वरले नोवा र तिनीसँग जहाजमा भएका सबै वन पशु र पालिने पशुहरूलाई सम्झनुभयो। परमेश्वरले नोवालाई र उसका परिवारलाई र जहाज भएको सबै पशु प्राणीहरूलाई सम्झनुभयो। यसको अर्थ यो होइन कि परमेश्वरले नोवालाई बिर्सनु भएको थियो। जब जब बाइबलले परमेश्वरले सम्झनुभयो भनी भन्दछ, यसको अर्थ परमेश्वर आफ्नो करारीय प्रतिज्ञाप्रति विश्वासयोग्य हुनुभयो र उहाँले आफ्नो जनहरूको खातिर केही गर्न लाग्दै हुनुहुन्छ भन्ने अर्थ लाग्छ। यस सन्दर्भमा पनि कृपया तपाईँले 8:1 हेर्नुहोस् न, तर परमेश्वरले नोवा र तिनीसँग जहाज भएको सबै वन पशु र पाल्ने पशुलाई सम्झनुभयो अनि उहाँले पृथ्वीमा बतास चलाइदिनुभयो र पानी घट्न लाग्यो, आघातका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्द गरियो, अनि पानी पृथ्वीमा लगातार घट्दै गयो। 150 दिन बितेपछि पानी घट्यो। 7 महिनाको 17 दिनमा जहाज आरारातको पहाडमा अडियो। 10 महिनासम्म पानी लगातार घट्दै गयो। 10 महिनाको 1 दिनमा डाँडाहरूका टाकुरा देखा परे। परमेश्वर नोवालाई सम्झिनु भयो, यसको अर्थ परमेश्वर आफ्नो करारप्रति विश्वासयोग्य भएर उहाँले केही कुनै एक्सन लिन लाग्नुभयो। अनि त्यो हामी देख्दछौँ कि परमेश्वरले पानी सुकाउन थाल्नुभयो, परमेश्वरले जल प्रलय ल्याउनुभयो र परमेश्वरले जल प्रलयको अन्त्य गर्नुहुँदैछ। यो अचानक यो प्राकृतिक तरिकाले यो आफै यहाँ भइरहेको छैन, यसको पछाडि हामी परमेश्वर देख्दछौँ। सायद जल प्रलय आउँदाखेरि मानिसलाई लागेको थियो कि यो एउटा प्राकृतिक एउटा प्रकोप हो, तर त्यसको पछाडि परमेश्वरको हात थियो। मानिसहरू अक्सर भन्ने गर्छन् कि परमेश्वरले बाढी र विपत्ति ल्याउनुहुन्न, यो त शैतानले ल्याउँदछ। मानिसहरू अक्सर भन्ने गर्छन् परमेश्वरले कष्ट ल्याउनुहुन्न, विपत्ति यो परमेश्वरबाट आउँदैन। तर बाइबलको अनुसार परमेश्वरले विपत्ति र समृद्धि दुवै ल्याउनुहुन्छ, परमेश्वरले मृत्यु र जीवन दुवै दिनुहुन्छ, परमेश्वरले न्याय गर्नुहुन्छ र परमेश्वरले बचाउनु पनि हुन्छ, परमेश्वरले जल प्रलय ल्याउनुभयो र परमेश्वरले नै फेरि त्यसको अन्त्य गर्नुहुँदैछ। यहाँ यदि परमेश्वरले काम गर्नु भएन भने, यदि संसारको पछाडि परमेश्वरको हात छैन भने त्यहाँ पानी पर्ने छैन र त्यहाँ सूर्य उदाउनेवाला छैन। केवल प्राकृतिक नियमको कारण सूर्य उदाउँदैन, सूर्य उदय हुँदैन, तर यसलाई बनाउनुहुने परमेश्वरले यसलाई उदाउने बनाउनुहुन्छ। हरेक बिहान परमेश्वरले नै सूर्यलाई हुकुम दिनुहुन्छ र त्यो उदाउँछ। तपाईँले देख्नुहुने हरेक रुख त्यो केवल परमेश्वरको कारणले खडा छ, परमेश्वरको कारणले। परमेश्वरले नोआलाई सम्झाउनु भयो र पानी सुकाउन उहाँले सुरु गर्नुभयो। नोआ भने जहाजबाट बाहिर निस्किन एकदम उत्सुक थिए। प छदेखि यहाँनिर के भनेको छ हेर्नुहोस् न, 40 दिनपछि आफूले बनाएको जहाजको झ्याल खोलेर नोआले खोलेर एउटा कागलाई उडाइदिए, तर पानी घटेको थिएन। उनले एउटा ढुकुर पनि उडाइदिए, तर पृथ्वी अझै पनि पानी थियो। त्यसपछि फेरि त्यस ढुकुरलाई जहाजबाट उडाइपठाए र त्यो ढुकुर चुचामा भर्खरै टिपेको भद्राचेको एउटा पात लिएर साँझमा तिनी कहाँ फर्क्यो। तब पानी जमिनमा घटेछ भने नोआले थाहा पाए। तब तिनले अरू 7 दिन फर्केर त्यस ढुकुरलाई फेरि उडाइपठाए, तर यसपालि भने त्यो तिनी कहाँ फर्केर आएन। यहाँ यतिखेर तपाईँहरूको ध्यान यो काग र ढुकुरको अर्थतिर नजाओस्। धेरैले काग र ढुकुरको यहाँ अर्थ लगाउने कोसिस गरेका छ, तर बाइबलले यहाँनिर मसाले त्यो कुरामा जोड दिइरहेको छैन। नोआले कागलाई पठाए, पानी सुकेको थिएन। ढुकुरलाई पठाए, पानी सुकेको थिएन। नोआ यो सबैको अर्थ यही हुन्छ कि नोआ बाहिर निस्कन उत्सुक छ। ही कान वेट टु गेट आउट। नोआ बाहिर निस्कन चाहन्छ, जहाजबाट बाहिर निस्कन चाहन्छ। ऊ एकदमै उत्सुक छ भन्ने कुरा हामी देख्दछौँ। नोआ जहाजबाट बाहिर निस्कन उत्सुक थिए, तर उनी हतारमा भने थिएनन्। तपाईँ विचार गर्नुभयो, उनी हतारमा भने थिएनन्, उनी धैर्यवान पनि थिए। नोआले काग र ढुकुर उडाइदिए, तर यसको साथसाथै बाइबलले के भन्छ हामीलाई, तिनले अरू 7 दिन पर्खे पनि भन्दछ। अरू 7 दिन पर्खे, यो घरिघरि दोहोरिरहने शब्द हो यहाँनिर। नोआ जहाजबाट बाहिर निस्कन चाहन्थे, तर उनले पर्खिन पनि जानेका थिए। प्रिय यदि तपाईँलाई परमेश्वरले तपाईँको अवस्थाको बारेमा केही पनि गरिराख्नु भएको छैन जस्तो भने लाग्छ भने, यो परमेश्वरले तपाईँलाई बिर्सिनु भएको कारण होइन, तर तपाईँले धैर्यता गुमाउनु हुँदैछ। यसको अर्थ परमेश्वर हाम्रो समयअनुसार काम कहिले पनि काम गर्नुहुन्न, तर पनि उहाँ कहिले ढिलो हुनुहुन्न। परमेश्वर आफ्नो जनलाई सम्झनमा बचाउनमा कहिले ढिलो हुनुहुन्न। त्यसकारण प्रियहरू, यदि तपाईँको जीवनमा सङ्कष्ट छ, तपाईँ एउटा एकदमै अप्ठ्यारो परिस्थिति भएर गइराख्नु भएको छ भने, म तपाईँलाई उत्साह दिन चाहन्छु कि जसरी रातले बिहानीको प्रतीक्षा गर्छ, तपाईँले पनि उहाँको परमेश्वरको प्रतीक्षा गर्नुहोस्। उहाँको वचनलाई पक्रिरहनुहोस्। प्रिय, यस पृथ्वीमा रहँदाखेरि हामीलाई रोग लाग्छ, गरिबी हाम्रो जीवनमा आउँछ, दुःख कष्ट हामीले भोग्नुपर्ने हुन्छ, भाइरसले हामीलाई मार्न सक्छ, तर त्यो सबै हुन दिनुहोस्। तर तपाईँले के याद गर्नुपर्छ भने, हामी स्वर्गको लागि तयार भएर पृथ्वीको अर्कोपट्टि जीवित भएर बाहिर निस्कनेछौँ। नोआको घटनाले हामीलाई त्यही देखाउँदछ। मेरा प्रियहरू, प्रतीक्षा गर्नुहोस्। एक दिन तपाईँको प्रतीक्षाको घडी सकिनेछ। ख्रिस्ट फर्की आउनुहुनेछ र हामीलाई घर लैजानुहुनेछ। तर यहाँ भने नोआको प्रतीक्षा घडी सिद्धिएको हामी देख्दछौँ। 13-14 हेर्नुहोस् न, नोआको 601 वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्वीबाट पानी सुक्यो र नोआले जहाजको छत उगारेर हेरे, जमिन सुक्खा थियो। अनि दोस्रो महिनाको 27 दिनमा जमिन पूर्ण रूपले सुक्यो। र पद 15-19 अनुसार परमेश्वरले जहाजबाट बाहिर निस्कने आज्ञा गर्नुभयो र जहाज भएका सबै नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा बुहारीको साथ जहाजबाट निस्केर आए। जब तिनीहरूले पृथ्वीमा आफ्नो पाइला राखे, पृथ्वीबाट यसको दुष्टता पखालिएको थियो। यो पृथ्वी फरक थियो, यो एकदम नयाँ बनाइएको थियो। सम्पूर्ण मानव जातिलाई पृथ्वीबाट मेटाइसकिएको थियो। केवल त्यहाँ नोआ र उनका परिवार मात्र थिए पृथ्वीमा, त्यहाँ केवल एउटा जाति मात्र थियो। कारण परमेश्वरले नोआलाई सम्झनु भयो परमेश्वर नोआलाई सम्झनु भयो, तर नोआले पनि परमेश्वरले बिर्सेका थिएनन्। जहाजबाट निस्केपछि नोआले सबैभन्दा पहिले परमप्रभुको निम्ति एउटा वेदी बनाएर होम बलि चढाए। र तपाईँलाई थाहा छ, परमेश्वरले नोआको बलि ग्रहण गर्नुभयो। आजको वचनको दोस्रो बुदा, परमेश्वरले नोआको बलि ग्रहण गर्नुभयो। 8:20-22 म पढ्दैछु। अनि नोआले परमप्रभु निम्ति एउटा वेदी बनाएर हरेक पशु, शुद्ध पशु र शुद्ध पन्छी मध्येबाट लिई होम बलि चढाए। त्यसको मिठो वासना लिनुभएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो, अब म फेरि कहिले मानिसको खातिर पृथ्वीलाई श्राप दिने छैन। यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्, अहिले मैले गरे जस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाशमा गर्ने छैन। पृथ्वी रहन्जेल बिउ छर्ने र असल काट्ने फसल काट्ने समय जाडो र गर्मी ग्रीष्म र शिशिर र दिन र रातको अन्त हुने छैन। परमेश्वरले नोआको बलि ग्रहण गर्नुभयो। लेवी एक अध्याय अनुसार आगोद्वारा चढाइएको बलिलाई होम बलि भनिन्छ। यहाँ होम बलि कुरा भइरहेको छ। यो परमप्रभुलाई मनपर्ने मिठो वासना थियो लेवीको विधि अनुसार, र बलि चढाउनेको पापको प्रायश्चितको निम्ति होम बलि चढाउने गरिन्थ्यो। होम गरेर अर्थात् जलाएर चढाएको बलिको वासना परमप्रभुले लिनु भएपछि उहाँको क्रोध साम्य हुँदथ्यो र पापीले क्षमा पाउँदथ्यो। नोआले चढाएको बलिले यही देखाउँदछ कि नोआ धर्मी र निर्दोष भए पनि ऊ बलिदानको आधारमा मात्र परमेश्वरको सामु जान सक्दथ्यो। मैले तपाईँलाई गएको हप्तामा भनेको थिएँ कि नोआ निर्दोष थियो तर निष्पाप थिएन। नोआलाई परमेश्वरको सामु जान पनि बलिको आवश्यकता थियो। नोआलाई परमेश्वरको सामु जानको लागि सब्स्टिच्युट अर्थात् उसको साटोमा मरिदिनेको खाँचो थियो। तसर्थ नोआले चढाएको बलिदान उनको कृतज्ञताको अभिव्यक्ति मात्र थिएन तर परमेश्वरसँगको उनको सम्बन्धको एउटा आदर पनि थियो। प्रियहरू, जल प्रलयले मानव जातिको विद्यमान भ्रष्टतालाई बगाइदियो तर मानिसको पापी हृदय भने उस्तै थियो। नोआको हृदय पनि अछुत थिएन। पदेकाशले भन्दछ, अब म फेरि कहिले मानिसको खातिर पृथ्वीलाई शराब दिने छैन, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छ। यदि तपाईँ अभिभावक हुनुहुन्छ भने तपाईँले आफ्नो बालक छोराछोरीको हृदयको गोठालो गर्नु भने हुन्छ, र तपाईँ त्यो आफ्नो छोराछोरीको हातमा मोबाइल थमाइदिएर गर्नुहुन्न। आफ्नो छोराछोरीलाई तपाईँले परमेश्वरको वचन पढाएर उनीहरूको हृदयको गोठालो गर्नुपर्ने हुन्छ, किनकि बाइबलले भन्दछ कि मानिसको हृदयको भावनाहरू बालकदेखि नै खराब हुन्छ। तपाईँको छोराछोरीको जीवनमा पापको कार्य देख्नलाई तपाईँले उनीहरू ठुलो हुन्जेल पर्खिराख्नु पर्दैन। इथनले हामीलाई धेरै कुरो अहिले नै सिकाइसकेको छ कि इथनको हृदय पनि खराब छ र इथनको हृदय पनि नयाँ हुन जरुरी छ। तपाईँ अभिभावक हुनुहुन्छ भने तपाईँले आफ्नो बाल हृदयको, आफ्नो छोराछोरीको हृदयको गोठालो गर्नुपर्ने हुन्छ। प्रियहरू, जल प्रलयले हाम्रो हृदयलाई परिवर्तन गरेन। जल प्रलयले सबै कुरा गर्छ तर हाम्रो हृदयलाई परिवर्तन गरेन। तर तपाईँ अचम्म मान्नुहुन्छ कि हामी किन नष्ट भएका छैनौँ? नोआ र उनका परिवार किन नष्ट भएन? नोआको बलिदानले ख्रिस्टको बलिदानलाई यहाँनिर इङ्कित गरेको हामी देख्दछौँ। यो ख्रिस्टको प्रायश्चितको बलिदानको कारणले गर्दाखेरि आज हामी नष्ट भएका छैनौँ। परमेश्वरले हामीलाई क्षमा गर्नुभयो किनभने उहाँले हाम्रो साटोमा, जसरी नोआको साटोमा एउटा पशु बलि भएको थियो, हाम्रो साटोमा येशूको बलिदानीपूर्ण मृत्युलाई ग्रहण गर्नुभयो। परमेश्वरले नोआको बलि ग्रहण गर्नुभयो तर परमेश्वरले अन्तत ख्रिस्टको बलि ग्रहण गर्नुभयो। हामी जीवित छौँ कारण ख्रिस्ट हाम्रो साटोमा मर्नुभयो। जनावरमा यस्तो कुनै गुण अथवा कुरा थिएन, विशेषता थिएन जसले परमेश्वरको क्रोधलाई साम्य पार्न सक्दथ्यो। पशुको बलिदानले होइन तर बलिदानले सङ्केत गरेको, इसारा गरेको परमेश्वरको पुत्रको क्रुसको बलिदानले नै पाप र पापीहरूप्रति परमेश्वरको क्रोधलाई साम्य पार्दथ्यो। परमेश्वरले नोआको बलिदानले यस कारण स्वीकार गर्नुभयो, ग्रहण गर्नुभयो, किनकि यो वर्षौँ पछि हुने ख्रिस्टको बलिदानको तस्विर थियो, छाया थियो, प्रतिरूप थियो। र जब नोआले बलि चढाए, परमेश्वरले नोआको बलि ग्रहण गर्नुभयो। परमेश्वरसँगको सम्बन्धको एउटा आधार थियो, साथै यो नोआले अनुग्रह पाएको कारण उसले आफ्नो तर्फबाट अभिव्यक्ति गरेको, एउटा व्यक्त गरेको उसको कृतज्ञता पनि थियो, धन्यवादी एउटा स्वरूपको एउटा उपासना पनि थियो। परमेश्वरको अनुग्रहले नोआलाई आराधनातर्फ डोर्याएको थियो। हामीले यो कुरा पनि बुझ्नुपर्छ। यदि तपाईँ आज बिहान ख्रिस्टको चेला हुनुहुन्छ भने यो परमेश्वरको विशेष अनुग्रहको कारणले गर्दाखेरि हो। अनि यदि यो सत्यता तपाईँले जान्नुभएको छ भने यो अनुग्रहको सत्यताले तपाईँलाई उपासनातर्फ डोर्याउनु पर्ने हुन्छ, आत्मिक उपासनातर्फ। रोमी 12 अध्यायले भन्दछ, यसकारण भाइ हो परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आआफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। प्रियहरू, के तपाईँले आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर्नुभएको छ? के तपाईँ सांसारिकता त्यागेर पवित्रतामा बढ्दै हुनुहुन्छ हरेक दिन? कि तपाईँ जीवनको नवीनतामा वृद्धि हुनुहुँदैछ, हिँड्नु हुँदैछ। परमेश्वर नोवालाई बचाउनु भएपछि नोवा जहाजबाट बाहिर निस्क्यो र नोवाले परमेश्वरलाई बलि चढाए, अनुग्रहले मानिसलाई आराधनातर्फ डोर्याउँछ, कृतज्ञतातर्फ डोर्याउँछ। परमेश्वरले नोवाको बलि ग्रहण गर्नुभयो। वचनको तेस्रो बुदा, परमेश्वरले नोवालाई आशिष र आज्ञा पनि दिनुभयो। परमेश्वर नोवालाई आशिष र आज्ञा पनि दिनुभयो। आदम र नोवाको तुलना गरेर परमेश्वरको सुरुको रचनालाई फेरि यहाँ जोड दिएको छ। यहाँ मानिस जातिलाई परमेश्वरको स्वरूपमा आशिष र आज्ञा दिने काम दोहोरिएको छ। अदनको बगैँचामा परमेश्वर आदमलाई बनाउनु भयो र आदमलाई आशिष दिनुभयो र फल्दै फुल्दै वृद्धि हुँदै जाने उहाँले आज्ञा गर्नुभयो। परमेश्वर ठ्याक्कै त्यही नोवासँग गर्नुहुँदैछ। यसको अर्थ परमेश्वर नोवासँग नयाँ थालनी, नयाँ सुरुवात उहाँले गर्नुहुँदैछ। आदमलाई चाहिँ परमेश्वर नोवालाई पनि पृथ्वीमा भरिँदै जान आज्ञा दिनुभयो, अर्थात् परमेश्वरले मानिस जातिलाई सन्तान वृद्धि हुने, वृद्धि गर्ने आदेश दिनुभयो। पद एकलाई हेर्नुहोस् न, नवदेखिको पद एकलाई। त्यसपछि परमेश्वर नोवा र तिनका छोराछोरीलाई आशिष दिएर भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ। यदि तपाईँ विवाहित हुनुहुन्छ भने तपाईँ यही उद्देश्यको निम्ति विवाहित हुनुहुन्छ। विवाहमा परमेश्वरको उद्देश्य सन्तान वृद्धि गर्नु हो। उहाँको स्वरूप धारकहरूले, आराधकहरूले पृथ्वी भर्नु हो परमेश्वरको उद्देश्य। यदि तपाईँ सन्तान चाहनुहुन्न भने तपाईँले विवाह नगर्दै ठिक हुन्छ। आज एकदमै दुःखलाग्दो कुरो, आजको दिनमा विवाह सम्बन्धी बुझाइ एकदमै हल्का भएर गइरहेको छ, एकदमै हल्का, एकदमै सतही बुझाइ हामी देख्ने गर्दछौँ। चलचित्रले, फेसबुक, युट्युब र विभिन्न पत्र पत्रिका पुस्तकहरूले विवाह सम्बन्धीको हाम्रो बुझाइलाई आकार दिएको छ, सेप गरेको छ। हामी विवाह गर्न चाहन्छौँ, लाइफ इन्जोय गर्न चाहन्छौँ, तर हामी सन्तान चाहँदैनौँ, किनकि सन्तानले, छोराछोरीले हाम्रो जीवनलाई एकदमै कठिनपूर्ण बनाउँछ। तर बाइबलको अनुसार विवाहको उद्देश्य सन्तान वृद्धि हो। परमेश्वरले विवाह यसकारण सृष्टि गर्नुभयो ताकि पृथ्वीमा मानिसहरूले, आराधकहरूले पृथ्वी भरिँदै जान सकोस्। तपाईँले विचार गर्नुपर्छ, यदि तपाईँ विवाहबारे सोच्नुहुँदैछ भने तपाईँले अभिभावक हुने बारे पनि सोच्नुपर्ने हुन्छ। त्यसको निम्ति तपाईँले, अघि मैले भने जस्तै, बाल हृदय गोठाला गर्नको निम्ति तपाईँ तयार हुनुपर्ने हुन्छ। यदि तपाईँ सन्तान चाहनुहुन्न भने, फेरि पनि म दोहोऱ्याउन चाहन्छु, तपाईँ विवाह, तपाईँ भने विवाह नगर्नुहोस्। पश्चातलाई पनि हेर्नुहोस् न, फेरि पनि पश्चातलाई, तिमीहरू चाहिँ फल्दै फुल्दै जाओ, पृथ्वीमा प्रशस्तसँग बालकहरू जन्मन्, बालकहरू जन्मन् र सङ्ख्यामा तिनीहरूको वृद्धि हुँदै जाओस्। जनसङ्ख्या वृद्धि परमेश्वरको इच्छा हो, आशिष र आज्ञा दुवै हुने हो। आज्ञाको साथमा परमेश्वरले सुरक्षा र प्रावधानको पनि प्रतिज्ञा गर्नुभएको छ। पद दुईमा हेर्नुहोस् न, पृथ्वीका सबै पशुहरू, आकाशका सबै पन्छीहरू र जमिनमा घस्रिने सबै प्राणीहरू र समुद्रका सबै माछहरूमा तिमीहरूको डर र त्रास हुनेछ, तिमीहरूकै हातमा ती सुम्पिएका छन्। आत्मालाई परमेश्वरले भन्नुभएको, यी सबैमाथि तिमीले अधिकार जमाउनु। त नोवाले भन्नुहुँदैछ, तर तिमीहरूले उनीहरूलाई अधिकार जमाउनु पर्दैन, तर तिनीहरूले तिमीहरूको डर मान्नेछ। अलिकति फरक देख्दछौँ। परमेश्वरले आदमलाई यहाँनिर सुरक्षाको यहाँनिर प्रतिज्ञा गर्नुहुँदैछ। साथै यहाँ प्रावधान पनि छ। पद तिनमा हेर्नुहोस् न, प्रावधान, प्रबन्ध, जीवित जीवा सबै तिमीहरूको निम्ति आहार हुनेछन्, मैले हरिया वनस्पति तिमीहरूलाई दिए चाहिँ सबै थोक म तिमीहरूलाई दिन्छु। परमेश्वरले यहाँ सुरक्षाको मात्र उहाँले प्रतिज्ञा गर्नुभएको छैन, तर यहाँ प्रबन्धको निम्ति पनि प्रतिज्ञा गर्नुभएको छ। र फेरि बगैँचामा जस्तै मानिस फेरि स्वतन्त्र छैन, चार र पाँच पदले यो कुरालाई हामीलाई पुष्टि गर्दछ। चार र पाँच पदको निषेध आज्ञालाई हेर्नुहोस् न, तर मासु, त्यसको प्राण दिने रगत समेत नखाओ, र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्चय लेखा लिनेछु, हरेक पशुदेखि म प्राणको सट्टा लिनेछु, साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्नो दाजुभाइका प्राणको साटो म लिनेछु। मानिसको जीवनमाथि परमेश्वरको पूर्ण प्रभुत्व छ, तर मानिससँग भने अर्काको जीवन लिने अधिकार र शक्ति हुँदैन। र पछले भन्दछ कि जसले मानिसको रक्तपात गर्छ, मानिसबाट त्यसको रक्तपात हुनेछ। यसै उद्देश्यको निम्ति आज परमेश्वरले मानव प्रशासन स्थापन गर्नुभएको छ, मानव प्रशासन। रोमी 13 भन्दछ कि हाम्रा प्रशासकहरूले तरवार व्यर्थमा भिर्दैनन्, तर प्रियहरू, किन मानिसको विरुद्धको मानिस विरुद्धको अतिक्रमण रोक्नको लागि परमेश्वर प्रतिबद्ध हुनुहुन्छ? किन परमेश्वरले यदि मानिसले अर्को मानिसको प्राण लिन्छ भने उसको प्राणको सट्टामा प्राणै त्यहाँ हुनुपर्छ भने परमेश्वर किन भन्नुहुन्छ? पद छको खण्ड खले भन्दछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको हो। परमेश्वरको स्वरूप धारक मानिसहरू परमेश्वरको स्वरूप धारकहरू हुन्। जल प्रलयपछि पनि यहाँ परमेश्वरको सरी मानिसहरूमा परमेश्वरको स्वरूप यहाँनिर रहेको हामी देख्दछौँ। परमेश्वरले जल प्रलयपछि नोवासँग नयाँ एउटा व्यवस्था उहाँले स्थापित गर्नुभयो र उत्पत्ति एक अध्यायमा चाहिँ परमेश्वरले मानिसलाई फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै जाने आशिष र आज्ञा दुवै दिनुभयो। मानव दुष्टताको गम्भीरता र गहनताको बावजुद पनि मानव जाति अझै पनि परमेश्वरको स्वरूपमा बनिएका हुन् र परमेश्वरले उनीहरूलाई आशिष दिनुभयो र उनीहरू फलदायी र पृथ्वीमा वृद्धि हुँदै गएका हामी यहाँनिर पाउँदछौँ। परमेश्वर नोवालाई आशिष र आज्ञा दुवै दिनुभयो र वचनको चौथो बुदा अन्तिम बुदा परमेश्वरले अन्तत नोवासँग करार बाँध्नुभयो। परमेश्वरले नोवासँग करार बाँध्नुभयो। यो करार भनेको एक चुनिएको सम्बन्ध, चुजन रिलेसनसिप भन्छ, चुनिएको सम्बन्ध, रोजेको छनौट गरिएको सम्बन्ध हो, जसमा दुई पक्षले एक अर्कालाई पक्का पक्की वचन दिन्छन्। विवाहलाई हामी करारको राम्रो उदाहरणको रूपमा लिन सक्छौँ। विवाहलाई विवाहमा पुरुष र महिलाले एक अर्कासँगको सम्बन्धमा प्रवेश गर्ने छनौट गर्छन् र एक अर्कासँग उनीहरूले करार पनि बाँध्छन्। परमेश्वर आफ्ना जनहरूको सम्बन्धमा यहाँनिर प्रवेश गर्दै गर्नुभएको हामी देख्दछौँ। परमेश्वर सो इच्छाले आफ्ना जनहरूसँगको सम्बन्धमा उहाँ एउटा करारीय सम्बन्धमा यहाँ प्रवेश गर्नुहुँदैछ। व्यावहारिक रूपमा सबै करारमा सशर्त र निशर्त दुवैहरू हामी दुवै तत्त्वहरू पाउँदछौँ, सशर्त र निशर्त तत्त्वहरू। तर नोवासँग करार भने चाहिँ बिना शर्तको देखिन्छ। करार भन्ने बित्तिकै त्यहाँ शर्तहरू हुन्छ, दुवै पक्षले आफ्नो तर्फबाट त्यहाँनिर एउटा जिम्मेवारीहरू शर्तहरू पुरा गर्नुपर्ने हुन्छ। तर नोवासँग भने त्यो शर्त खासै स्पष्टसँग हामीले देखिएको पाउँदैनौँ। पद आठदेखि एघारमा हेर्नुहोस् न, पद आठदेखि एघारमा परमेश्वर भन्नुहुन्छ, म मेरो करार स्थापित गर्दछु, म तिमीहरूसित मेरो यो करार स्थापित गर्दछु। आठदेखि एघार पदलाई मैले सारांश भन्दैछु। सो तपाईँले आफ्नो बाइबलमा आठदेखि एघारमा तपाईँले हेर्नुभयो, स्पष्टसँग देख्नुहुँदैछ परमेश्वरले भन्नुहुँदैछ यहाँनिर कि म मेरो करार स्थापित गर्दछु, म तिमीहरूसित मेरो करार स्थापित गर्नेछु। यहाँनिर जोड ममा छ, परमेश्वरमा छ। त्यसैले मैले भन्दै थिएँ कि यो करारमा नोवाले पुरा गर्नुपर्ने कुनै शर्त भने देखिँदैन। इट इज गड हु विल डु इट। तर त्यो करार के हो, त्यो करार के हो? पद एघारमा म तिमीहरूसित मेरो करार स्थापित गर्दछु कि सबै प्राणी फेरि कहिले प्रलयको पानीले नष्ट हुने छैन अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिले जल प्रलय हुने छैन। नोवासँग बाँधिएको करार संरक्षणको करार हो भन्दछ, द कभनेन्ट अफ प्रिजर्भेसन। यो करार सबै सृष्टिको संरक्षणको अनुग्रहमय प्रावधान हो, प्रबन्ध हो। यो करार परमेश्वर र पृथ्वीका सबै जीवित जीवातसँग बाँधिएको थियो, तर यसले सबैको मुक्ति भन्ने प्रतिज्ञा गरेको छैन। यो संरक्षणको करार हो तर मुक्तिको करार होइन। यहाँनिर विश्वव्यापी मुक्ति, सबैको उद्धार हुनेछ, अन्तत सबैले मुक्ति पाउनेछ भन्ने यहाँनिर सिद्धान्तको निम्ति यहाँनिर कुनै सम्भावना यहाँ सिर्जना गरेको छैन। यो युनिभर्सल सेल्भेसनको अङ्ग्रेजी भन्छ युनिभर्सल सेल्भेसन, त्यसको बारेमा कुरा भइरहेको छैन। यसको अर्थ मानिस जातिको उद्धार पुरा नभएसम्म पृथ्वीमा मानव जीवन निरन्तर रहिरहनेछ भन्ने परमेश्वरको यो वचन हो। परमेश्वर आफ्नो वचन दिनुहुँदैछ। त्यसको एप्लिकेसन प्रत्येक बर्खाको समयमा हामी भीषण एउटा भारी वर्षाबाट पीडित हुन्छौँ। नेपालमा ठाउँ ठाउँमा पहिरो र बाढी आउँछ, हामीलाई थाहा छ। तर हामीले यो सोच्नु हुँदैन कि यो परमेश्वरबाट भएको अर्को न्याय हो। तर हामी प्राय छिट्टै नै हामी त्यो सोच्न पुग्दछौँ, त्यसरी सोच्न पुग्दछौँ र हामी छिट्टै नै त्यो निष्कर्षमा आउँछौँ कि परमेश्वरले फेरि नोवाको समयमा जस्तै न्याय गर्नुहुँदैछ। प्रियहरू, तपाईँ र मैले के याद गर्नुपर्ने हुन्छ, जसै हामी यो करारलाई विचार गर्दछौँ कि ख्रिस्ट फेरि फर्किन नआउँदैसम्म परमेश्वरले आफ्नो न्यायलाई रोक्नु भएको छ, थाम्नु भएको छ। आज किन न्याय छैन संसारमा? दुष्ट किन उम्किरहेको छ? जसले जे गर्दा पनि भइरहेको छ तपाईँले भन्नुहुँदैछ भने किनभने परमेश्वरले ख्रिस्टको दोस्रो आगमनसम्मको लागि उहाँको न्यायलाई साँचिराख्नु भएको छ, थामिराख्नु भएको छ। परमेश्वरको न्याय बाँधमा पानी जम्मा भएछ र एकठ भइरहेको छ। तर अहिलेलाई भने जीवन परमेश्वरको सामु, परमेश्वरको आम अनुग्रहमुनि चलिरहन्छ, चलिरहन्छ। तपाईँले आठौँमा तपाईँले देख्नुभयो, आठौँको 22 पदमा, पृथ्वी र औँजिल, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, र दिन र रातको अन्त्य हुने छैन। जबसम्म परमेश्वर, जबसम्म येशु ख्रिस्टको आगमन हुँदैन तबसम्म यो जारी नै रहनेछ, जीवन चलि नै रहनेछ, किनकि परमेश्वरले आफ्नो न्याय थाम्नु भएको छ। तर परमेश्वर आफ्नो करारप्रति विश्वासीको हुनुहुन्छ भने हामी कसरी पक्काउन सक्छौँ? के को आधारमा हामी पक्काउन सक्छौँ? परमेश्वरले करारको चिन्ह पनि दिनुभएको छ। यहाँनिर करारको चिन्हलाई विचार गर्नुहोस् न, पद 11-17, 9-11 म तिमीहरूसित मेरो यो करार स्थापित गर्नेछु गर्दछु कि सबै प्राणी फेरि कहिले जल प्रलय, सरी, प्रलयको पानीले नष्ट हुने छैन, अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिले प्रलय हुने छैन। अनि परमेश्वरले भन्नुभयो, जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बिचमा सबै पुस्तासम्मको निम्ति ठहराउँदैछु त्यसको चिन्ह यही हुन्छ। पत्तेर, म बादलमा मेरो इन्द्रेणी राख्दछु र मेरो र पृथ्वीको बिचमा त्यो एउटा करारको चिन्ह हुनेछ। जहिले जहिले म पृथ्वीमा बादल फिजाउँछु र बादलमा इन्द्रेणी देखा पर्छ, मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बिचमा रहेको मेरो करार म सम्झनेछु। पानीले फेरि कहिले सबै प्राणीलाई नाश गर्ने प्रलय ल्याउने छैन। जुन बेला बादलमा इन्द्रेणी देखा पर्छ म त्यो हेरेर यो सधैँको करारलाई सम्झनेछु जो परमेश्वर र पृथ्वीका सबै जीवित जीवातसँग बाँधिएको छ। परमेश्वर यसरी परमेश्वरले नोआलाई भन्नुभयो, मैले पृथ्वीका सारा प्राणी र मेरो बिचमा बाँधेको करारको चिन्ह यही हो। करारको चिन्ह के हो? इन्द्रेणी, इन्द्रेणी हो। नेपालीमा करारको चिन्हलाई इन्द्रेणी भनेको छ, अङ्ग्रेजीमा यसलाई बौ भन्दछ, अर्थात् धनु भनेको छ, धनु। यसमा खासै केही भिन्नता छैन, तर इन्द्रेणीको आकार पनि धनु जस्तो देखिन्छ। धनु तपाईँले देख्नु भएको छ, धनु होइन, धनु बाण। तर धनु भने परमेश्वरले आकाशमा राख्नुभएको यो धनु, यो इन्द्रेणी भने स्वर्गतर्फ ताकिएको छ। तपाईँले देख्नुहुन्छ धनुको आकार यस्तो हुन्छ, यसको अर्थ यो स्वर्गतर्फ माथितर्फ फर्किएको छ। यसको अर्थ करारको चिन्हले परमेश्वरले आफ्नो हतियार बिसाउनु भएको छ र शान्ति वार्ता गर्नुभएको छ भन्ने अर्थ हुन्छ। इन्द्रेणीले त्यही देखाउँछ कि परमेश्वरले आफ्नो हतियार हात हतियार बिसाउनु भएको छ भन्ने अर्थ लाग्छ। एकजना टिप्पणीकारको अनुसार यहाँ प्रयोग भएको धनु शब्द र युद्धको धनु उस्तै शब्द हो। युद्धमा चलाइने धनु र यहाँ प्रयोग भएको धनु शब्द उस्तै शब्द हो। परमेश्वरले आफ्नो धनु आकाशमा फिजाउनु भयो भन्नुको अर्थ परमेश्वरले आफ्नो हतियार बिसाउनु भयो, शान्ति वार्ता उहाँले गर्नुभयो भन्ने अर्थ लाग्दछ। इन्द्रले आफ्नो करारको प्रतिज्ञाप्रति परमेश्वरको विश्वासयोग्यताको गवाई दिँदछ, परमेश्वरको विश्वासयोग्यताको गवाई दिँदछ। तर अबदेखि प्रत्येकचोटि इन्द्रेणी देख्दा, इन्द्रेणी तपाईँ जब देख्नुहुन्छ भने तपाईँ र मलाई यही कुराको सम्झना आओस् कि परमेश्वरले मानिस जातिबाट आफ्नो न्याय रोक्नु भएको छ। जब तपाईँ इन्द्रेणी देख्नुहुन्छ, इन्द्रेणीले मानिस जातिप्रतिको परमेश्वरको कृपाको सम्झना तपाईँलाई दिलाउनु पर्ने हुन्छ। जब एक मानिसले आफैमा हेर्छ उसले जान्नुपर्ने हुन्छ कि कोही पनि मानिस बाँच्नको योग्यको छैन, ऊ यो जीवन, यो परिवार, भोजन इत्यादि कुनै पनि कुराको योग्यको छैन। तर जब उसले इन्द्रेणीलाई हेर्छ, उसले उनलाई रक्षा गर्ने परमेश्वरको करारको प्रतिज्ञा देख्नुपर्ने र भन्नुपर्ने हुन्छ, यसरी भन्नुपर्ने हुन्छ कि प्रभु तपाईँ कृपालु हुनुहुन्छ, म माथि तपाईँले दया गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। तर मानिसले त्यसरी कहिले पनि भन्दैन, किन मानिस किन धन्यवादी हुँदैन, तर मानिस किन कृतज्ञ छैन? सारा संसार परमेश्वरको आम अनुग्रहमा चलिरहेको छ, क्रिस्चियन होस् नन क्रिस्चियन होस् सबैले जीवन बिन्दास तरिकाले जिइरहेको छ, होइन? विवाहबारी, पढाइ, व्यवसाय, यात्रा, भोजन, होइन, लत्ता कपडा, घर, यो सबैको आनन्द मानिसहरूले लिइरहेको छ। यो सबै परमेश्वरको आम अनुग्रहले गर्दाखेरि, तर कसैले पनि परमेश्वरलाई धन्यवाद किन दिँदैन? किन मानिस यति निर्दयी छन् कि परमेश्वरले नै सञ्चालन गर्नुभएको संसारमा बसेर उहाँलाई नै धन्यवाद नदिकन बस्छन्? किनभने त्यहाँ एउटा कारण छ, किनभने प्रियहरू जल प्रलयले सबै कुरा परिवर्तन गर्यो तर एउटा कुरा परिवर्तन गरेन, जल प्रलयले एउटा कुरा परिवर्तन गरेन, त्यो हो मानव हृदय। जल प्रलयले मानिसको हृदय परिवर्तन गरेन, प्रलय अघि मानिसको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो, र प्रलय पछि पनि मानिसको हृदयको भावनाहरू बालकदेखि नै खराब हुन्छ भने परमेश्वरले भन्नुभयो। तर मानिस जातिको यो निरन्तर दुष्टताको बावजुद पनि परमेश्वरले किन तिनीहरूको संरक्षण गर्नुभयो, किन संरक्षण गर्नुहुन्छ? आज संसारमा एकदम बढ्दो रूपमा हामी दुष्टता भ्रष्टता देख्छौँ, तर परमेश्वरले यो संसारलाई किन संरक्षण गर्नुहुन्छ, किन उहाँले यसलाई अन्त गर्नुहुन्न? परमेश्वर किन आफ्नो सृष्टिप्रति प्रतिबद्ध हुनुहुन्छ, समर्पित हुनुहुन्छ? एउटा मुख्य कारण छ, एउटा मुख्य कारण किनभने परमेश्वरले आफ्नो निम्ति एउटा जाति सिर्जना गर्दै त्यतिखेर सिर्जना गर्दै हुनुहुन्थ्यो र आज पनि उहाँले एउटा जाति सिर्जना गर्दै हुनुहुन्छ। God is into creating a new people business। आफ्नो एउटा लागि एउटा नयाँ जाति सिर्जना गर्ने कुरामा उहाँ तत्पर हुनुहुन्छ। आदम र हव्वाले पाप गरेपछि परमेश्वरले आफ्ना मानिसहरूलाई स्त्रीको सन्तानद्वारा उद्धार गर्ने प्रतिज्ञा गर्नुभयो, उत्पत्ति 3:15। परमेश्वरले अयोग्य मानिसहरूको संरक्षण गर्नुभयो ताकि उहाँको यो प्रतिज्ञा पुरा होस्, र अन्तत उहाँको आफ्नै नाउँ गरेको जातिको सृजना होस्। परमेश्वर नोहाको परिवारलाई किन बचाउनु भयो र नोहाको परिवारबाट एउटा मानिस जातिलाई किन फेरि मानिस जातिलाई उहाँलाई संरक्षण गर्नुभयो? ताकि उत्पत्ति 3:10 परमेश्वरको प्रतिज्ञा एक दिन पुरा होस्, ताकि उहाँको आफ्नै नाउँ गरेको जातिको सृजना होस्, जुन जातिले उहाँलाई चिन्नेछन्, उहाँलाई प्रेम गर्नेछन् र उहाँको आज्ञा पालन गर्नेछन्। जुन जातिलाई परमेश्वरले नि आफ्नो आत्माद्वारा पुनर्जीवित पार्नुहुनेछ र तिनीहरूको हृदयलाई नयाँ बनाउनुहुनेछ। परमेश्वरले मानिस जातिको संरक्षण गर्नुभयो र त्यो येशु ख्रीष्टको निम्ति इतिहासमा प्रवेश गर्ने र मुक्ति ल्याउने एक क्षेत्र बन्यो। आजभन्दा 2000 वर्ष पहिले ख्रीष्ट हामीलाई यस संसारमा यस पृथ्वीमा संरक्षण गर्नलाई होइन तर बचाउनलाई, सदाको निम्ति अनन्तको निम्ति उद्धार गर्नलाई, परमेश्वरको प्रजा बनाउनलाई आउनुभएको र परमेश्वरको प्रजालाई आज हामी स्थानीय चर्चमा यही भेलामा पनि हामी स्पष्टसँग देख्दछौँ। परमेश्वरले मानिस जातिलाई यसकारण संरक्षण गर्नुहुन्छ ताकि एक दिन उहाँको आफ्नै नाउँ गरेको जाति, उहाँलाई चिन्ने, उहाँलाई प्रेम गर्ने, उहाँको आज्ञा पालन गर्ने जातिको सृजना होस्। त्यो जाति आज मण्डली भनेर चिनिन्छ। प्रियहरू, के तपाईँलाई थाहा छ हामी स्थानीय चर्चलाई किन महत्त्वपूर्ण मान्छौँ? हाम्रो लागि यो चर्च किन महत्त्वपूर्ण छ? हामी शनिबार देखि लिएर अरू समयहरूमा हामी किन एकअर्काप्रति समर्पित हुन्छौँ, किन भेटघाट गर्छौँ? यो हाम्रो निम्ति यसकारण महत्त्वपूर्ण छ, स्थानीय चर्च हाम्रो निम्ति यसकारण महत्त्वपूर्ण छ किनकि यो परमेश्वरको लागि महत्त्वपूर्ण छ। परमेश्वरले आफ्नो चर्चको निर्माण गर्न मानिस जातिको संरक्षण गर्नुभयो र ख्रिस्ट मण्डलीको लागि मर्नुभयो। यदि तपाईँ स्थानीय चर्चलाई हल्कासित लिइराख्नु भएको छ भने तपाईँले वास्तवमा परमेश्वरको हृदयलाई बुझ्न सक्नुभएको छैन, राम्रोसँग परमेश्वरको हृदयलाई देख्न सक्नुभएको छैन। सृष्टिकर्ताले आफूले बनाउनु भएको संसारलाई फेरि कहिले पनि नष्ट नगर्ने निर्णय यसकारण गर्नुभयो किनकि एक दिन उहाँले सबै सृष्टिको नवीकरण गर्दै हुनुहुन्थ्यो, सबै सृष्टिको नवीकरण गर्नुहुँदै थियो, सबै नयाँ बनाउनेवाला हुनुहुन्थ्यो र यस नवीकरणको आधार येशु ख्रीष्टको क्रुस र पुनरुत्थान हो। जसरी रगतले नोआसँगको करारलाई पक्का गर्यो त्यसरी नै रगतले नयाँ करारलाई पक्का गर्दछ। इन्द्रेणीले संरक्षणको करारको सम्झना गराउँछ भने प्रभु भोजले आज हामीलाई ख्रिस्टले येशु ख्रिस्टले हाम्रो निम्ति कमाउनु भएको मुक्तिको सम्झना गराउँदछ। नोआसँग बाँधे करारको चिन्ह इन्द्रेणी थियो भने आज नयाँ करारको चिन्ह प्रभु भोज र बप्तिस्मा हुन्, जसले हामीलाई येशु ख्रिस्टको क्रुसलाई हामीलाई सम्झना गराउँदछ। येशु ख्रिस्टले हाम्रो निम्ति क्रुसमा के गर्नुभयो त्यसको हामीलाई याद दिलाउँदछ। जसरी हामी प्रभुभोजमा सहभागी हुन्छौँ हामी यही कुरा याद गर्दछौँ कि परमेश्वरले आफ्नो धनु क्रुसमा आफ्नो पुत्रतर्फ ताक्नुभयो र उहाँलाई प्रहार गरेर चकनाचुर पार्नुभयो र हामीलाई बचाउनुभयो। जब तपाईँ इन्द्रेणी देख्नुहुन्छ तपाईँले यही देख्नुपर्ने हुन्छ कि परमेश्वरले त्यो धनु आफ्नै पुत्रतर्फ ताक्नुभयो, प्रहार गर्नुभयो र मार्नुभयो कसको खातिर तपाईँ र मेरो खातिर ताकि तपाईँ र म केवल पृथ्वीमा 40-60-70 वर्ष बाँच्न सकौँ भनेर होइन स्वास्थ्य धनी हुन सकौँ भनेर होइन तर अनन्तको निम्ति हामी सुरक्षित हुन सकौँ भनेर त्यसकारण हामी मुक्ति पाउनलाई होइन तर मुक्ति पाएको कारण प्रभु भोजमा सहभागी हुन्छौँ प्रियहरू निष्कर्षमा जसै नोवा जहाजबाट बाहिर निस्केर आए ऊ नयाँ संसारमा प्रवेश गरे यो नयाँ सुरुवात थियो तर यो हजारौँ वर्षपछि आउनेवाला वास्तविकताको एक छाया मात्र थियो किनकि हामीलाई थाहा छ नोवा बाहिर निस्की आइसकेपछि पनि 9:18 जब हेर्नुहुन्छ नोवा र परिवार फेरि पापमा फँसेको हामी देख्दछौँ 11 तपाईँ देख्नुहुन्छ मानिसको बढ्दो भ्रष्टता बाबेलको धरहरा भनेपछि नोवा र उसको परिवारले प्रवेश गरेको त्यो पृथ्वी एउटा नयाँ थियो तर पनि पापरहित भने थिएन त्यो एउटा वास्तविकताको केवल छाया मात्र थियो जसको वास्तविक रूप येशु ख्रिस्ट हुनुहुन्छ र पहिलो सरी दोस्रो कोरिन्थी 5:17 भन्दछ यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो पुरानो बिति गएको छ हेर नयाँ आएको छ अनुसार हामी प्रार्थना गरौँ।